अच्छा
आपका माइक ऑफ था तो नहीं नहीं माइक ऑन था माइक ऑन
अच्छा जी अच्छा जी
पहले से एक शौक दे दूं ना आपको।
हाँ शौक तो आपने दे ही दिया था तो लेकिन
आज जो है ना विदाउट एनी इंटरप्शन
हाँ
बस कोई मैं आपने
ऐसे ऐसे इस स्पीड में करेंगे इस स्पीड
मैंने
में
कोई इंटरप्शन नहीं करनी है बस ये बताना है आपको।
अच्छा अच्छा बता
एक्सक्लूसिव इंटरव्यू विद पाकिस्तान एक्स आर्मी चीफ जनाब मिर्जा असलम बेग साहब जनरल मिर्जा असलम बेग। बहुत ही अच्छा इंटरव्यू है ये आप सुनिएगा ये देखिएगा यू नो यू कैन वॉच इट एंड यू कैन हियर इट टू। एग्जैक्टली 6:30 पे ये इंटरव्यू होगा एंड दो पार्ट्स हैं इसके आज एक पार्ट हम दिखाएंगे दूसरा पार्ट हम बात नेक्स्ट वीक इंशाल्लाह ताला। जी 1 2 3
बिल्कुल ठीक है बस मैं समझ रही हूँ जल्दी जल्दी फिर शुरू कर लेते हैं। अच्छा जनाब सबसे पहले तो मैं आपको बता दूं कि एक लेजर पोल आया है और इसमें लोगों से पूछा गया था ये किया था सितंबर 16 से 18 के बीच में 15-22 लोग थे और इनसे पूछा था कि भाई आप अभी भी क्या समझते हैं कि बेस्ट प्राइम मिनिस्टर कौन हो सकता है कैनेडा का। तो बहुत सारे लोगों ने कहा कि जी हम तो जस्टिन ट्रूडो को ही अपना प्राइम मिनिस्टर देखना चाहेंगे यानी 24% लोगों ने कहा कि हम चाहते हैं जस्टिन ट्रूडो को देखने और पे पॉरिवर जो थे प्राइम मिनिस्टर की जॉब के लिए 3 पॉइंट्स कम थे और जगमीत सिंह उनसे भी और 7 पॉइंट्स कम थे। लेकिन जब लोगों से पूछा गया कि भई आप वोटिंग किसको ज्यादा अब इस दफा करेंगे तो 28% ने कहा कि हम लिबरल्स के लिए करेंगे हालांकि अभी जो इलेक्शन हुए थे लास्ट ईयर के उसमें आपको पता है कि 33% लोगों ने कहा था कि हम लिबरल्स के लिए करेंगे।
फार अवे फ्रॉम नाउ राइट
यस एग्जैक्टली
अभी तो पता नहीं कितनी गलतियां होंगी
कितनी गलतियां हैं। हाँ जी बहरहाल अभी के लिए उन्होंने 34% ने कहा कि हम टोरीज के लिए करेंगे और 26% ये जो है इनकी इम्प्रूवमेंट है। 23% ने कहा कि हम एनडीपी के लिए करेंगे ये भी 18% इंक्रीज है। ग्रीन पार्टी के लिए 3 और पीपल्स पार्टी ऑफ कनाडा के लिए 3। आज जो हेल्थ मिनिस्टर जो हैं हमारे ईज डुक्लॉ उन्होंने कहा है कि भई ये जो डेंटल केयर था जिसके की वजह से आपको पता ही है कि लिबरल पार्टी की और जगमीत सिंह साहब की के बीच में जो सहमति बैठी थी तो उसके लिए उन्होंने आज टेबल किया है ये डेंटल केयर का लेजिस्लेशन और बिल C-31 इसके मुताबिक अगर ये पास हो जाता है इसको रॉयल कंसेंट मिल एसेंट मिल जाता है तो ये फैमिलीज जो कि जिनके पास बच्चे 12 ईयर से कम हैं उनको $650 पर चाइल्ड पर ईयर देगा। बेसिकली ये लो और मिडिल इनकम की जो फैमिलीज हैं उनके लिए ये रोल आउट किया जा रहा है 90,000 से जो जिन फैमिलीज की कम कीमत है और जो CRA में जिन्होंने अपना लाइसेंस डेंटिस्ट का नाम दिया हुआ है उनके पास जो है प्लान्ड अपॉइंटमेंट्स हैं और उनके बच्चों के पास कोई डेंटल इंश्योरेंस नहीं है और उन्होंने अपनी रिसीट्स रखी हुई हैं तो उनको ये ऑफर की जाएगी। और ये अगर कोई आदमी इसमें कोई झूठ बोलने की कोशिश करेगा तो मिनिस्टर साहब ने कहा कि उसको 5,000 के जो है वो फाइन्स भी हो सकते हैं। आपको बताइए कि कुछ दिन पहले ब्रैम्पटन के अंदर कुछ एक लड़ाई हुई थी जिसमें देखा गया था कि बहुत सारी जो है स्वॉर्ड्स उठाई हुई हैं डंडे उठाए हुए हैं लड़ाइयां कर रही हैं चल रही थी यहां पे जो मैकलॉगलेन स्टील के ऊपर एक पार्किंग लॉट था तो उसमें आज दूसरा एक आदमी जो है उसको भी पकड़ लिया गया है और उसको चार्ज किया गया है। आज जो पील पुलिस की 22 डिवीजन क्रिमिनल इन्वेस्टिगेशन ब्यूरो है उसने मनशरण मल्ली को जिसकी उम्र सिर्फ 24 इयर्स ही है उसको नोवा स्कोशिया से अरेस्ट किया है। इससे पहले जो था हरजोत सिंह जिसकी की उम्र 25 इयर्स है उसको वुडस्टॉक से किया गया था। इनके ऊपर जो हैं ये असॉल्ट के चार्जेस हैं एंड असॉल्ट विद वेपन के चार्जेस हैं और इन लोगों को अब जो है मल्ली जो है वो कोर्ट में अपीयर होंगे नवम्बर 16 को और जो हरजोत सिंह है वो 2 नवम्बर को अब जाएंगे। रॉयटर्स की आज एक रिपोर्ट है जी और इसके मुताबिक जो है रशिया के बहुत से जो बहुत सारे इलाके यूक्रेन से अब अलहदा करने की कोशिश की है वो अब कह रहे हैं कि हम वहां पे रेफरेंडम करेंगे और हम रशिया के हक में ये रेफरेंडम कर रहे हैं। इसके अंदर जो है अब ये जाहिर है कि इसमें क्राइसिस तो बहुत बढ़ जाएगा आफ्टर 1962 क्यूबन मिसल क्राइसिस लेकिन अब देखने की बात यह है कि इस चीज को लेजिटिमेट करार दिया जाएगा वेस्ट की तरफ से कि नहीं। अच्छा इसमें जो इलाके शामिल हैं वो एक तो लुहांस का इलाका है दूसरा डॉन्स का इलाका है फिर खीरसन का इलाका है और कैपोरिजिया जो है ये अब अपने रेफरेंडम्स जो है होल्ड कर सकते हैं और ये रशिया का साथ दे सकते हैं और यूक्रेन से टूट सकते हैं तो ये बहुत बड़ी खतरे की एक घंटी है। फोर्ड मोटर कंपनी ने कहा है जी कि 40,000 से 45,000 तक की जो हमारी पिकअप्स और सब्स जो हैं SUVs जो हैं उनको हम नहीं फिनिश कर सकते हैं इसलिए कि हमारे पास पार्ट्स के शॉर्टेज हैं और वो कहते हैं कि जी इसके अलावा हमारी जो कॉस्ट है वो भी एक्स्ट्रा $1 बिलियन जो है बढ़ चुकी है इस क्वार्टर में और हमारे शेयर्स भी 5% गिर गए हैं क्योंकि हम अभी अपनी गाड़ियां ना तो कंप्लीट कर सकते हैं ना उनको बेच सकते हैं। लेकिन वो फिर भी कह रहे हैं कि जो हमारी क्वार्टर 4 की अर्निंग्स होंगी उसको हम बैलेंस कर सकेंगे, क्योंकि हम जो अपना टारगेट है जो सेल्स का वो शिफ्ट कर रहे हैं, तो उसको शिफ्ट करने की वजह से इसका मतलब है कि ये दे विल रिमेन ऑन टारगेट.
नेक्स्ट थिंग इन देयर are the layoffs.
The layoffs, absolutely, yes. क्योंकि जो चिप्स नहीं मिल रही हैं, स्पेयर पार्ट्स नहीं मिल रहे हैं, तो डेफिनेटली फिर गाड़ी जो है वो उन्होंने खाली वो ढांचे खड़े तो नहीं करने हैं, तो वो कैसे अपने खर्चे पूरे करेंगे, तो layoffs ऑफ उसका मतलब है कि आ रही हैं. ऑफकोर्स जैसे माजी भाई ने कहा, हैरिट्स जो न्यूज़पेपर है इसराइल का सबसे बड़ा न्यूज़पेपर है, उसके मुताबिक जो है अब टर्की और इसराइल के बीच में थोड़ी सी चीजें अब ठंडी होती हुई नजर आ रही हैं, और फॉर द फर्स्ट टाइम इसराइल ने कहा इन फोर ईयर्स हम अपनी अब जो है एम्बेसी खोलने लगे हैं यहां पे. इरेट लिलियन जो कि बहुत अरसे से यहां पे एम्बेसी स्टाफ के मेंबर थे अंकरा में, अब वो जो है अम्बेसडर के तौर पे सर्व करेंगे इसराइल के. इनके तालुकात बहुत ज्यादा खराब हो गए थे जिस वक्त 2018 में टर्की ने अपना एनवॉय बुला लिया था इसराइल से, कि उन्होंने कहा था कि पैलेस्टीनियंस पे आप बहुत ज्यादा जुल्म कर रहे हैं. इसके अलावा जो अर्दोगान साहब हैं टर्की के प्रेजिडेंट, तुर्की के प्रेजिडेंट, उन्होंने बिरेट किया था बहुत ज्यादा एक्स इसराइली प्राइम मिनिस्टर शिमॉन पेरेस को, यह कहते हुए कि यह बहुत ज्यादा जुल्म कर रहा है वर्ल्ड इकोनॉमिक फोरम डेवोस के अंदर 2010 में. ये टेंशन्स और बढ़ गई थी कि जब एक टर्किश शिप जो है ह्यूमैनिटेरियन एड लेके गाजा स्ट्रिप में जा रहा था और इसराइल ने इसको रोक दिया था और 9 तुर्की के जो एक्टिविस्ट थे उनको मार दिया था. लेकिन अब जो है दोनों साइड्स कह रही हैं कि हमको अपने जो है टाइज फिर से इंप्रूव करने की जरूरत है. उसकी सबसे बड़ी वजह यह है कि तुर्की जो है उसकी इकोनॉमिक हालत बहुत खराब है और वो ज्यादा से ज्यादा दोस्तियां बनाना चाहते हैं दुनिया में, ताकि इकोनॉमिक जो साख है उसको थोड़ा सा सहारा दिया जा सके. यूएनजीए का मीटिंग जो है न्यूयॉर्क सिटी में चल रहा है, उसके ऊपर आज बहुत सारी एनजीओज, तकरीबन 238 ऑर्गेनाइजेशंस और एनजीओज जो हैं, उन्होंने कहा है कि दुनिया के अंदर हर जो है 4 सेकंड में एक आदमी हंगर की वजह से मर रहा है. इन्होंने एक ओपन लेटर लिखा है यूनाइटेड नेशंस को, जिसके के अंदर और ऑर्गेनाइजेशंस जिसमें शामिल हैं उसमें है ऑक्सफैम, सेव द चिल्ड्रन, प्लान इंटरनेशनल. उन्होंने बहुत ज्यादा आउटरेज का इजहार किया. उन्होंने कहा कि 19,700 जो है वो डेथ्स एवरी डे हो रही हैं और फिर भी इसके ऊपर यूनाइटेड नेशंस कोई भी काम नहीं कर रहा है, तो इसके ऊपर काम करने की जरूरत है, वरना ये जो हंगर का ग्लोबल हंगर क्राइसिस जो है ये बढ़ना शुरू हो जाएगा. इसके अलावा यूनाइटेड नेशंस में यूएनजीए की जो मीटिंग चल रही है न्यूयॉर्क में, उसके अंदर एक और भी बहुत बड़ा एक ग्रुप है डिफरेंट ऑर्गेनाइजेशंस के ऊपर जो है, और वो कह रहे हैं जो ह्यूमन राइट्स वाले हैं वो ये एडवोकेट्स हैं, और ये कह रहे हैं कि इस प्लेटफॉर्म को यूज करना चाहिए चाइना के अगेंस्ट, कि चाइना के जो वीगर मुसलमान हैं उनके ऊपर बहुत ज्यादा जुल्म किया जा रहा है और हमें समझ नहीं आ रही है कि यूनाइटेड नेशंस जो है वो कैसे अपनी इंटेग्रिटी जो है उसने अपनी स्टेक पे लगाया हुआ है, और बीजिंग जो कि एक परमानेंट मेंबर भी है सिक्योरिटी काउंसिल का, फिर भी आप उनसे जो है उनको सारी आपने चीजें एंजॉय करने के लिए दी हुई हैं और उनको कोई पूछ नहीं रहे हैं. आप ये जो क्राइम्स अगेंस्ट ह्यूमैनिटी वीगर मुस्लिम्स के अगेंस्ट जिंगजियांग में कर रहे हैं उसके ऊपर आप पूछें. जाहिर है कि चाइना ने इसके ऊपर बहुत रिएक्शन शो करते हुए कहा कि ये सारी फैब्रिकेटेड स्टोरीज हैं कुक्ड बाय द वेस्टर्न नेशन और ये पैचवर्क ऑफ फॉल्स इन्फो है. हमने ये जो इधर कैंप्स हमने बिल्कुल खोले हुए हैं, लेकिन ये इसलिए खोले हुए हैं कि एक्सट्रीमिज्म को खत्म किया जा सके और इन लोगों को ट्रेनिंग देके जो है मेन स्ट्रीम के अंदर लाया जा सके, ताकि ये काम धंधा कोई करें. तो ये आज जो है काफी वहां पे गर्मी रही उसके ऊपर. फाइनेंशियल टाइम्स की आज एक रिपोर्ट है और मुझे बड़ी हैरत हुई ये रिपोर्ट सुन के, कोट भी ये फाइनेंशियल टाइम्स ने की है. जो यूके की नई प्राइम मिनिस्टर है लिज ट्रूस, उन्होंने आज कहा है और एक्सपेक्ट किया जा रहा है कि और भी कुछ वो एड अनाउंस करेंगी यहां पे यूएनजीए के ऊपर, और कहा जा रहा है कि ये कहेंगी कि अब यूके यूक्रेन को $2.63 बिलियन जो उसने 2022 में दिए थे उससे जो अभी तक उसने कमिट किए थे उसके अलावा भी ये जो है पैसे और देगा और मिलिट्री एड और देगा. इसके ऊपर जो है आज यूके के अंदर बहुत आंखें खुली हैं कि जिस वक्त आपकी अपनी हालत इतनी खराब है, इकोनॉमिक कंडीशन इतनी बैड है, लोग स्ट्राइक्स पे जा रहे हैं, उनकी वेजेस नहीं बढ़ाई जा सकती, गवर्नमेंट कह रही है हमारे पास पैसा नहीं है, तो क्यों आप ये कमिट कर रहे हैं 2.63. और फिर इसके अलावा ये भी खबर आई है फाइनेंशियल टाइम्स के मुताबिक कि ये जोर देंगी बाकी कंट्रीज को भी कि यूक्रेन को और ज्यादा सपोर्ट दी जाए. तो यह आज क्वेश्चन किया गया है कि ना सिर्फ यह कि आप खुद इतने पैसे अपने मुल्क से निकाल के दे रही हैं, दूसरों को भी और प्रेस कर रही हैं, जबकि दुनिया में हालत जो है वो काफी ज्यादा खराब है, खासतौर पर जो गैस अब बंद कर दी गई है रशिया की तरफ से, उसमें लोग अब काफी परेशानी का उनको बायस होगा और डिफरेंट सोर्सेज से गैस लेने के लिए उनके काफी रिसोर्सेज जाएंगे. तो आप ऐसी बात क्यों कर रहे हैं। लेकिन आज इन्होंने ये जो इनके जो सोर्सेज हैं वो कहते हैं कि जी 120 आर्मर्ड व्हीकल्स, 5 एयर डिफेंस सिस्टम, 27,000 यूक्रेनियन ट्रुप्स जिनको के इन्होंने ट्रेन किया है वो, एंड और बहुत सारी इस तरह की मिली जुली एड जो है वो और भी दे सकती हैं, लिस्ट रूज अनाउंस कर सकती हैं यूएनजीए पे। तो आज काफी इसके ऊपर जो है रिएक्शन आया है। वॉशिंगटन पोस्ट की ये रिपोर्ट है और अमरीका के अंदर जो फेडरल प्रोसिक्यूटर्स हैं उन्होंने उनके सामने बहुत बड़े एक जो पेंडेमिक के फंड स्कैम्स लाए गए थे उसके ऊपर जो है आज इन्होंने सजाएं दी हैं। फेडरल प्रोसिक्यूटर जो हैं इधर अमेरिका में, वॉशिंगटन पोस्ट की इस रिपोर्ट के मुताबिक 47 पीपल जो हैं इनको एक्यूज किया है कि जो कोविड-19 के फंड्स थे जो कि एट द ट्यून ऑफ 250 मिलियन US डॉलर्स, बजाय इसके कि बच्चों के ऊपर डिफरेंट स्टेट्स में लाइक मिनोसोटा जहां पे ज्यादा हालत खराब थी वहां पे यूज करते, इन्होंने इंडिविजुअल्स करके और चैरिटीज का नाम देके और ऑर्गेनाइजेशंस का नाम देके ये सारी इन्वेस्टमेंट अपने खुद के रियल एस्टेट में की, फैंसी घर खरीदे, लग्जरी गाड़ियां खरीदी, यहां तक के केनिया तक के अंदर जो कोस्टल प्रॉपर्टी थी वो तक जीती। और ये पैसा इनको दिया जा रहा था कोविड-19 खत्म करने के लिए, प्रॉपर्टी पे लगाने के लिए। तो यूएस अटॉर्नी जो है एंड्रयू ल्यूगर, उन्होंने कहा कि दिस वाज अ ब्रेजन स्कीम ऑफ स्टैगरिंग प्रोपोर्शंस, और इसके अंदर जो है आप जरा सोचें कि 125 मिलियन यूएस डॉलर के तो शो किया गवर्नमेंट को कि हम फेक मील्स दे रहे थे, यानी कि हम मील्स दे रहे हैं लोगों को, तो वो फेक थे सारे, और इस तरह की बहुत सारी चीजें। तो इन सारों 47 लोगों को फ्रॉड, ब्राइबरी और मनी लॉन्ड्रिंग के लिए जो है आज चार्ज किया है। प्रेस ट्रस्ट ऑफ इंडिया की न्यूज है और इसके मुताबिक जी पीडीपी की जो प्रेसिडेंट है महमूदा मुफ्ती, जो ऑक्यूपाइड जम्मू और कश्मीर में है, उन्होंने कहा है कि बीजेपी जो है वो अपना बहुत ही जो डिविसिव किस्म का एजेंडा यूज करते हुए हमारा कश्मीरियों का जो रिलीजियस और सूफी ट्रेडिशन है उसको डिसमेंटल करना चाहते हैं। हालांकि आपको पता है कि इनकी पीडीपी की अलायंस थी कभी किसी जमाने में बीजेपी के साथ, और इन्होंने हुकूमत भी जो थी वो भी बनाई थी कश्मीर के अंदर। आज इनका कहना है कि नहीं, ऐसी बात नहीं है, ये डिविसिव एजेंडा है बीजेपी का। उसका हुआ क्या है? हुआ यह है कि जम्मू कश्मीर में जो वक्फ बोर्ड है उसने अब कहा है कि दस्तारबंदी की, यानी कि जो पगड़ी बांधते हैं इसकी जो सेरेमोनीज हैं इसको खत्म किया जाएगा। इसके ऊपर उन्होंने हिट करते हुए महमूदा मुफ्ती ने कहा कि खुद तो बीजेपी वाले मंदिर और मस्जिद और गुरुद्वारा और दरगाह में जा जाके दस्तार बंदियां करते हैं, तो हमारी जो ये ट्रेडिशन है इसको क्यों खत्म कर रहे हैं। आज जो नया नोटिफिकेशन आया है उसके मुताबिक कहा गया कि पॉलिटिकल लीडर्स इसको अपने लिए यूज करते हैं इस रस्म को, इसलिए हम सिर्फ ये उनको दस्तारबंदी की इजाजत देंगे जम्मू और कश्मीर में जिनकी के कोई रिलीजियस अचीवमेंट्स होंगी, तो ये सिर्फ दस्तार उनको बांधी जाएगी। तो महमूदा मुफ्ती ने कहा कि पार्ट ऑफ आवर ट्रेडिशन है, ये हम ऐसे पिन पॉइंट नहीं कर सकते कि कौन करे और कौन ना करे, तो तुम हमारा जो है ये कल्चर खराब करने की कोशिश कर रहे हो। द वायर की आज एक स्टोरी है जी, और ये तो बहुत ही ज्यादा इंटरेस्टिंग है। दिस इज रिटन बाय जवाहर सरकार। जवाहर सरकार की ये जो स्टोरी है उसकी हेडलाइन है मोदी गवर्नमेंट्स ब्लेटेंट डिसरिगार्ड फॉर रेगुलेशंस इन मेकिंग ऑफ कर्तव्यापात। कर्तव्यापात की हमने आपको सारी स्टोरी बताई थी, लेकिन आज का इनका आर्टिकल जो है वो इस चीज के ऊपर है कि जो मोदी जी की गवर्नमेंट है वो ना तो रूल्स को फॉलो करते हैं, बस अपनी तारीफें करते हैं और शेखियां मारते रहते हैं, चाहे और अपने उन्होंने जो है चीजें इजाद की हुई हैं, चाहे गणेश जो इनके एक गॉड हैं उनके बारे में कि जी उनकी जो एलिफेंट हेड है वो तो प्लास्टिक सर्जरी से लगाई गई थी, या कि पाकिस्तान के जो रेडार्स में जो पाकिस्तान में लगे हैं उनको हम डॉज करके और जो है हमने अपने एयरफोर्स के जेट क्लाउड्स में छुपा दिए थे, तो वो कहते हैं इस तरह की ये लायानी बातें करते रहते हैं, लेकिन आज हम उसकी बात नहीं कर रहे हैं। या कि इन्होंने फिर कहा वेस्ट बंगाल में कि जी कोविड से फाइट करने की फेडरल गवर्नमेंट की जो है वो जरूरत नहीं है, उसमें जो है प्रोविंशियल गवर्नमेंट को काम करने की जरूरत है। तो इनको लग रहा है कि 2000 की जो इनकी बड़ी मैसिव विक्ट्री और उसके बाद भी हुई थी लोगों को याद है, उनको याद नहीं है शायद बीजेपी को कि लोग भूल चुके हैं, और अब उनको जो है उनकी डीमोनिटाइजेशन और जीएसटी और जो उन्होंने फार्मर्स के साथ किया वो पॉलिसीज अब याद है। लेकिन वो कहते हैं जी इसमें मुश्किल ये है कि मीडिया को भी खरीद लिया गया है, कोर्ट्स को भी खामोश कर दिया गया है, क्योंकि कोई भी नहीं चाहता कि उनके पीछे जो है या तो एनफोर्समेंट डायरेक्टोरेट वाले आए या तो इनकम टैक्स वाले आए, इसलिए वो मोदी जी के जो है गीत गाते रहते हैं उनकी शान में, और मोदी जी को बिल्कुल जो मीडिया है खासतौर पर इंडिया का वो पेश करता है एज अ मसाया, یعنی مسیحا کے طور پہ ان کو پیش کرتے ہیں کہ اس کے علاوہ ہندوستان کے مسئلے کوئی بھی حل نہیں کر سکتا ہے. لیکن وہ کہتے ہیں جی اس وقت جو میں بات اپنے آرٹیکل میں کرنا چاہتا ہوں وہ یہ جو ایکسٹریملی ایکسپینسو راج پتھ کی جو رینوویشن کی گئی تھی اور اس کی وجہ سے دنیا ساری میں آنکھیں اٹھی ہیں, ہندوستان میں تو اٹھی ہیں, جس میں کہ 600 کروڑ روپیہ رینوویشن پہ لگایا تھا. اور وہ کہتے ہیں کہ جب ملک اتنی مشکل میں ہو, خاص طور پہ ملک کے غریب اتنی مشکل میں ہوئے, تو 600 کروڑ روپیہ رینوویشنز پہ کیوں لگایا گیا, جس کی وجہ سے فار اے لانگ لانگ ٹائم دلی کے لوگ جو تھے انہوں نے سفر کیا, ان کے لنگز میں جو ہیں کھانسی ان کو آتی رہی, ڈسٹ اتنی اڑتی رہی. لیکن وہ کہتے ہیں یہ جو ہیں سرکار صاحب, جواہر سرکار صاحب کہتے ہیں کہ ہمیں لگتا ہے کہ مودی جی کا شاید ایجنڈا ہی ہے, کیونکہ وہ دلی سے بے انتہا نفرت کرتے ہیں, کیونکہ وہ سوچتے تھے کہ رلی کی دلی کی راجدھانی پہ بھی یہ حکومت کریں گے, وہ کر نہیں سکے. تو اب اپنا غصہ دلی میں جو سلطنت رہی تھی اور جو مغل سرکار رہی تھی اور جو برٹش آرکیٹیکچر تھا اور جو نہرو کے ٹریڈیشنز کی وجہ سے یہ جو سٹی جانا جاتا ہے, اس سے یہ بی جے پی جو ہے بدلہ لینا چاہتی ہے اور اس کے لیے وہ یہ حرکتیں کرتے ہیں. لیکن اور وہ کہتے ہیں جی سرکار صاحب کہتے ہیں مجھے بڑی حیرت ہے کہ دلی کے اندر ایک بڑی انگلش سپیکنگ الیٹ ہوتی تھی جو کہ بڑا کہتی تھی یہ کام ٹھیک نہیں ہو رہا اور یہ کام ٹھیک نہیں ہو رہا. وہ کہتے ہیں مجھے بڑی حیرت ہے یہ بڑے بڑے اچھے سکولوں کالجوں کے پڑھے ہوئے لوگ, انگلش سپیکنگ لوگ جو ہیں, یہ کیوں چپ ہیں. Why have they sold their souls to India's most intolerant ruler since Aurangzeb?
Wow, that's strong.
جی تو یہ آج جناب ان کا آرٹیکل ہے, بہت لمبا آرٹیکل ہے اور بھی اس میں بہت سی چیزیں ہیں, لیکن ہم نے کہا مین چیزیں آپ کے ساتھ جو ہے وہ کریں. اچھا جناب پاکستان کا جو جنگ اخبار ہے اس کے مطابق جو یو این جی اے کے اندر جو پاکستان کے پرائم منسٹر شہباز شریف صاحب کی ملاقاتیں پوٹن صاحب کے ساتھ ہوئی ہیں, اس کے اندر شاید یہ طے پا گیا ہے کہ رشیا جو ہے پاکستان کو اب سستا پیٹرول دے گا اور وہ بھی ڈیفرڈ پیمنٹس کے اوپر دے گا. ان دونوں کے بیچ میں اس سے پہلے بھی ایس سی او میں ازبکستان میں میٹنگ میں بات چیت ہوئی تھی, ایس سی او جو شنگھائی کوآپریشن آرگنائزیشن تھی, اور اس کے علاوہ آئل گیس اور ویٹ سپلائی کے اوپر ان کی اس وقت بات ہوئی تھی, اب بھی جو ہے ان کی بات چیت اسی سلسلے میں ہوئی. اس سے پہلے وہ کہتے ہیں جی 18 سپٹمبر کو ڈیفینس منسٹر خواجہ آصف صاحب نے بھی یہ بولا تھا کہ رشیا نے کہا ہے کہ جو گیس پائپ لائن کا انفراسٹرکچر ہے جو سینٹرل ایشین اسٹیٹ سے پاکستان آ سکتا ہے تھرو افغانستان, تو وہ سارا انفراسٹرکچر سیٹ ہے, اگر پاکستان کہے گا تو ہم اس کو چیپ گیس دینا شروع کر دیں گے. اور اب جب کہ ان کی ملاقاتیں ہوئی ہیں تو اس کے اندر تقریباً یہ بات جو ہے پوری طرح سے طے پا گئی ہے. لیکن اس میں وہ کہتے ہیں کہ ہمیں بڑی حیرت ہوئی ہے, جنگ اخبار کا جو آج کا ایڈیٹوریل یہ ہے, وہ کہتے ہیں ہمیں بڑی حیرت ہوئی ہے کہ اس کے اوپر یو ایس اے نے کوئی جو ہے وہ ریئیکشن نہیں شو کیا ہے. اور کیونکہ یو ایس اے کہہ رہا تھا کہ رشیا کے ساتھ جو بھی کوئی ٹریڈ کرے گا اس کے اوپر ہم سینکشنز لگائیں گے, انہوں نے کوئی ریئیکشن نہیں شو کیا, صرف اس لیے شاید ان کو لگتا ہے کہ پاکستان کی حالت بہت پتلی ہے اور جو فلڈز نے ادھر تباہی مچائی ہے اس کے بعد شاید اس کنٹری کو تھوڑا ریلیف چاہیے ہے, تو اس لیے اس ڈیل کے اوپر انہوں نے بھی کوئی اعتراض نہیں کیا. ایف آئی اے نے جناب آج شوکت ترین صاحب جو کہ فارمر فائنانس منسٹر ہیں, پی ٹی آئی کے زمانے میں تھے, اس سے پہلے بھی بڑی دفعہ رہے تھے لیکن ابھی ریسنٹلی پی ٹی آئی کے زمانے میں تھے, ان کی ایک آڈیو ٹیپ جو آئی تھی جس میں کہ وہ کے پی کے جو فائنانس منسٹر تیمور سلیم کو اور اس کے بعد جو پنجاب کے جو فائنانس منسٹر تھے ان کو مفتا اسماعیل صاحب کو یہ کہہ رہے تھے, نہیں جو پنجاب کے منسٹر تھے جن کا کہ یہ لیٹر جو تھا پہنچا تھا پھر مفتا اسماعیل صاحب کے پاس, اس کے اندر یہ کہا گیا تھا اور یہ تھریٹ کر رہے تھے کہ آپ کی یہ جو ڈیل ہو رہی ہے آئی ایم ایف کے ساتھ اس سے آپ لوگ وڈرا کر لیں تاکہ وہ آئی ایم ایف کی جو کمٹمنٹ ہے وہ گورنمنٹ کو نہ مل سکے. اس کے اوپر ایف آئی اے نے کہا تھا کہ آپ نے ڈیلیبریٹلی گورنمنٹ کی جو ایفرٹس ہیں اکانومی کو سٹیبلائز کرنے کے لیے اس کو سیبوٹاج کرنے کی کوشش کی تھی, تو اب آپ آئیں اور اس کے اوپر جواب دیں, اگر آپ اپیئر نہ ہوئے تو اور آپ نے اپنے ڈیفینس میں کچھ نہ کہا تو پھر آپ کے اگینسٹ جو ہیں وہ بٹھائی جائیں گی, لیگل پروسیڈنگز جو ہیں وہ بٹھائی جائیں گی. آج پاکستان میں منسٹر فار پلاننگ اینڈ ڈیولپمنٹ احسن اقبال صاحب جو ہیں وہ آج میٹنگ کر رہے تھے نیشنل ڈیزاسٹر مینجمنٹ اتھارٹی چیئرمین لیوٹیننٹ جنرل اختر نواز اور نیشنل فلڈ ریسورسز اینڈ کوآرڈینیشن سینٹر کے کوآرڈینیٹر میجر جنرل محمد ظفر اقبال کے ساتھ. انہوں نے کہا جی کہ اب ہم ایک نیا طریقہ لے کر آ رہے ہیں وچ از کالڈ دا ڈسٹرکٹ پروگرام, اڈاپٹ اے ڈسٹرکٹ پروگرام. اس کے اندر یونیورسٹی کے وائس چانسلر جو ہیں اپنے اسٹوڈنٹس کو کہیں گے کہ کچھ جو ہیں آپ نیوٹریشن پیکس بنائیں فلڈ ریلیف کے ایریا کے اندر, یا خود بنائیں یا لوگوں سے مل کے بنائیں, ان کو کہیں اور جو ہے اس طرح سے لوگوں کی زیادہ سے زیادہ ہیلپ ہوگی کیونکہ یونیورسٹی میں بے شمار بچہ جو ہے پڑھتا ہے. اس کے علاوہ ڈیٹیلز دیتے ہوئے انہوں نے کہا جی کہ ابھی تک 114 ریلیف فلائٹس جو ہیں 20 کنٹریز سے آ چکی ہیں, ترکی جو ہے وہ بھی ریلیف اب ٹرینز بھیجے گا اور اس میں گڈز بھیجے گا, جو گڈز ابھی تک آئی ہیں اس میں ٹینٹس ہیں, ٹارپولین ہیں, بلینکٹس ہیں, فوڈ پیکس ہیں, میڈیسن ہیں اور بوٹس ہیں. पीडीएम के जो चीफ है मजीद भाई आपके फेवरेट मौलाना फजलुर रहमान साहब जो हैं आज एक प्रेस कॉन्फ्रेंस लड़काना में कर रहे थे और बड़े भड़के हुए नजर आए। उन्होंने कहा जी कि इमरान खान कौन होता है ये बताने वाला हमको कि हम जो नेक्स्ट चीफ ऑफ आर्मी स्टाफ है उसको कैसे जो है वो चूज किया जाएगा। ये जो नेक्स्ट चीफ ऑफ आर्मी स्टाफ है वो मेरिट के ऊपर किया जाएगा और उसका अंडर द कॉन्स्टिट्यूशन प्राइम मिनिस्टर डिसाइड करेंगे जो कि हैं शहबाज शरीफ इस वक्त। तो चाहे ये जितना रो लें चीख लें कुछ भी कर लें जो अकॉर्डिंग टू कॉन्स्टिट्यूशन नया चीफ ऑफ आर्मी स्टाफ जो है वो तो प्राइम मिनिस्टर ही करेगा चूज। तो इमरान खान साहब को इसमें ज्यादा अपनी टांग अड़ाने की जरूरत नहीं है। यूएनजीए के ऊपर जी पाकिस्तान के जो फॉरेन मिनिस्टर हैं बीवी जरदारी उनकी आज मुलाकात मलाला यूसुफ जई से हुई और दोनों ने बहुत ही जो यहां पे यूएन के हेडक्वार्टर में ये मिले थे। अपनी ट्वीट में बिलावल भुट्टो ने कहा कि मैंने मलाला से विमेन्स राइट्स गर्ल्स एजुकेशन और यंग किड्स एजुकेशन जो कि अब इम्पैक्ट उनके ऊपर बहुत आया फ्लड्स की वजह से उसके ऊपर बात की थी और क्लाइमेट कैटास्ट्रॉफी के ऊपर भी बात की थी क्योंकि क्लाइमेट चेंज जो है उसने ही ये जो है मुसीबत पाकिस्तान के ऊपर लाई है तो उसके ऊपर काम करने की हमें जरूरत है। एंड जनाब यूएनएचसीआर की स्पेशल एनवॉय एंजेलिना जोली इज बैक इन पाकिस्तान। हसीना यस इन पाकिस्तान और जो है ये सारे इलाकों का विजिट कर रहे हैं। इन्होंने आईआरसी जो है उसके इमरजेंसी रिस्पांस की ऑपरेशंस लोकल ऑर्गेनाइजेशंस जो काम कर रही हैं उसका दौरा किया और इन्होंने पाकिस्तान की तारीफ की क्योंकि पाकिस्तान जो है सेकंड लार्जेस्ट होस्ट ऑफ रिफ्यूजीज ग्लोबली है और पिछले 40 साल से इसने अफगान रिफ्यूजीज को सबसे बड़े नंबर में रखा हुआ है। तो वो कह रही हैं कि ये तमाम जो अचीवमेंट्स पाकिस्तान की हैं वो उसको हाईलाइट करेंगी और जो पाकिस्तान सफर कर रहा है वो भी मैं दुनिया के सामने जो है ये चीज लेकर आऊंगी। इस्लामाबाद हाईकोर्ट ने आज नैब को कहा है कि आपने ये जो इल्जामात लगाए हैं मरियम नवाज पे उनके हस्बैंड पे और उनके वालिद साहब पे जो एवन फील्ड प्रॉपर्टीज में तो उसके ऊपर आप डॉक्यूमेंटेशन लेकर आए क्योंकि आपने कहा जी कि ये जो थी मरियम अकम्प्लिस थी अपने वालिद साहब की जो ये ट्रस्ट डीड साइन की थी 2006 में जबकि ये प्रॉपर्टी 1993 में परचेज की गई थी। उन्होंने जो नैब के प्रोसिक्यूटर को कहा है कि एग्जम्पशंस के ऊपर बातें नहीं चलती हैं कोर्ट के अंदर प्रूफ्स लाने की जरूरत है जब तक आप प्रूफ नहीं लाएंगे हम इस केस को आगे नहीं चलाएंगे। ये कहते हुए उन्होंने जो अपनी हियरिंग थी वो एडजर्न कर दी है सेप्टेम्बर 29 के तक और इसको टू जज आईसीटी का जो बेंच था आईएचसी का यानी इस्लामाबाद हाईकोर्ट का बेंच सुन रहा था जिसमें जस्टिस आमिर फारूक और जस्टिस मोहसिन कियानी जो थे वो इसको सुन रहे थे इस केस को। एंड जनाब सोनम कपूर और उनके हस्बैंड आपको पता ही है आनंद आहूजा उनके घर में एक महीना पहले बेबी पैदा हुआ था और अभी तक वो सामने नहीं आया था अब वो उसको सामने लेकर आए हैं। अपनी जो इंस्टाग्राम की पिक्चर है उसके ऊपर इन दोनों ने येलो कलर के सूट पहने हुए थे और उनके जो हस्बैंड है उनके बाहों में उनका बच्चा था तो उन्होंने अपने बच्चा जो है उसका नाम भी जो है वो सामने लेकर आया। उन्होंने कहा जी मैं हमारे बेटे का नाम वायु होगा वायु इसलिए क्योंकि इसमें जो है हनुमान और भीम जो हैं उनकी स्पिरिट होगी ये जो हिंदू डेटीज हैं और वो कहते हैं कि ये स्पिरिचुअल फादर थे हनुमान भीम और माधव के जो तो उनके ऊपर हमने किया और ये बड़े पावरफुल लॉर्ड ऑफ विंड भी हैं तो इसलिए हम अपने बच्चे का नाम वायु रखना चाहते हैं। और वायु से कुछ और याद आते हैं मजे सही आपको उन लोगों ने जिन्होंने इनसाइड एज देखी है आईपीएल की बैटिंग के ऊपर उसके अंदर जो उनका सबसे शक्तिशाली जो कैप्टन था उसका नाम वायु था तो उस लड़के को लोग वायु के नाम से ही अब जानते हैं उसका असल नाम तो उसका स्टार का काफी लोगों को पता था। एंड जनाब इमरान हाशमी जो के कर रहे थे शूटिंग अपनी कश्मीर के अंदर कुछ दिन पहले एक खबर आई थी कि उनके जो फिल्म क्रू के ऊपर उनके ऊपर कुछ लोगों ने शायद पत्थर मारे हैं तो आज उन्होंने उसका सारा एक्सप्लेनेशन दिया है और इनकी फिल्म जो थी वो मराठी फिल्म मेकर तेजस विजय बना रहे हैं ग्राउंड जीरो इन कश्मीर तो उसके ऊपर बात करते हैं उन्होंने कहा जी ये बिल्कुल झूठ है और गलत खबर है जो सोशल मीडिया पे कर रही है कश्मीरीज बड़े वार्म और वेलकमिंग है एंड आई एम एब्सोल्युटली जॉयस टू से दैट आई एम शूटिंग इन श्रीनगर एंड पहलगाम तो इसलिए ये जो कुछ भी हुआ इसमें कोई सच्चाई नहीं है तो इसलिए सोशल मीडिया पे ज्यादा आप यकीन न करें ठीक है जी। एंड जनाब आईसीसी ने अपने बहुत सारे रूल्स चेंज कर दिए हैं और नए रूल्स के मुताबिक जो है अब बॉल के ऊपर जो है स्लाइवा नहीं लगाया जा सकेगा यानी कि ये दो साल पहले जब पेंडेमिक आई थी तो उन्होंने टेम्परेरली ये इंट्रोड्यूस की थी लेकिन अब इन्होंने इसको परमानेंट फीचर बना दिया है। इसके अलावा और भी बहुत सारी चीजें जो हैं उन्होंने इसमें इंट्रोड्यूस की हैं उसकी सारी डिटेल्स हमारी वेबसाइट पर होंगी वो आप वहां पर पढ़ सकते हैं और डेड बॉल और फाइव पेनल्टी रन और इस तरह की बहुत सारी चीजें जो हैं इन्होंने इंट्रोड्यूस की हैं और 2 मिनट से ज्यादा जो है आप बैटर जो है इनकमिंग बैटर लगा नहीं सकता टेस्ट और ओडीआईज में तो इस तरह की जो सारी नई ये जो न्यू रूल्स हैं हमारी वेबसाइट पे होंगे वो आप सारी डिटेल्स में पढ़ सकते हैं. बहरहाल लॉट ऑफ रूल्स हैव बीन चेंज और ये वो कहा जा रहा है कि ये जो अब अपकमिंग वर्ल्ड कप होएगा ऑस्ट्रेलिया में उसमें ये सारा कुछ जो है लगाया जाएगा. एंड जनाब आज दो क्रिकेट के मैचेस थे, एक तो ऑस्ट्रेलिया का अगेंस्ट इंडिया, तो ऑस्ट्रेलिया ने इंडिया को हरा दिया और 208 का T20 में इनको टारगेट दिया था ऑस्ट्रेलिया को, ऑस्ट्रेलिया ने वो 209 बना लिया. ये मैच मोहाली पे चल रहा था. कैमरून ग्रीन जो थे उन्होंने 61/30 बनाए. इसके अलावा अक्षर पटेल ने 3 विकेट्स ली, 2 उमेश यादव ने और लग रहा था कि जैसे ये लोग जीत जाएंगे. इसके बाद हार्दिक पांड्या ने 30 बॉल्स पे 71 रन बनाए और केएल राहुल ने 55/35, सूर्या कुमार यादव ने 46 ऑन 25 बॉल्स. लेकिन उसके बावजूद भी ऑस्ट्रेलिया जीत गया. कैमरून जो थे इनके बैट्समैन उसने 30 बॉल्स पे 61 बनाए. नेथन एलिस ने 3 विकेट्स लिए फॉर 30 रन्स. तो इस तरह से बड़ी जबरदस्त धुआंधार बैटिंग करते हुए ऑस्ट्रेलिया जीत गया.
एक्साइटिंग मैच क्योंकि दोनों ने दो सेंचुरी बनाई.
हाँ, T20 में मजा भाई, कैन यू इमेजिन, यू नो 208 रन्स इन T20 और उसको बीट किया ऑस्ट्रेलिया ने, 209 रन बनाए. आप सोचें. एंड एब्सोल्युटली अवर लास्ट न्यूज इज अबाउट इंग्लैंड एंड पाकिस्तान मैच जो कि कराची के अंदर चल रहा है और इसमें हैम भी अपने पड़ोसियों से इंप्रेस होते हुए हार गए. इंग्लैंड जो है आज का मैच 6 विकेट से जीता. ये इनको जो पाकिस्तान ने बनाए थे
6 विकेट से जीता मगर ये लास्ट 4 बॉलों में जीता.
मैं जीता, हाँ जी, 4 बॉलें रह गई थी तो उसमें जीता. अच्छा, 158 रन बनाए थे पाकिस्तान ने, विच वॉज अ रीजनेबल स्कोर. आपको पता ही है कि जो अक्टूबर 2021 में इंडिया पाकिस्तान का था मैच, उसमें 152 रन बनाने थे. तो 158 वॉज प्रीटी डिसेंट. लेकिन इंग्लैंड ने 159 बनाया फॉर विद 4 रन टू स्पेयर. और इंग्लैंड ने टॉस जीता था एंड दे ऑप्टेड टू बैट फर्स्ट. मुइन खान जो है आपको पता ही है इस वक्त इंग्लैंड की टीम की कैप्टनसी कर रहे हैं क्योंकि जॉस बटलर जो हैं वो अभी इंजर्ड हैं, उनको काफ की इंजरी आ गई थी. तो वो तो आज का भी ये जो मैच था पाकिस्तान और इंग्लैंड के बीच में काफी एक्साइटिंग था. अभी और भी 3 मैचेस हैं क्योंकि 4 मैचेस कराची में और 3 लाहौर में खेले जाएंगे. तो अब देखेंगे कि आने वाले मैचों में पाकिस्तान क्या करता है. ऑल टुगेदर 7 इन्होंने जो है मैचें खेलनी है.
सीरीज जीत जाएगा पाकिस्तान.
अच्छा, ओह माय गॉड. अच्छा, अगर पाकिस्तान सीरीज हारा तो आप मुझे $50 देंगे.
फिर वही गाल.
और अगर पाकिस्तान हार गया और पाकिस्तान जीत गया सीरीज, मैं आपको कुछ नहीं दूंगी. सो आवर डील इज बैक ऑन द टेबल.
बट पाकिस्तान जो सीरीज है ना,
हाँ,
बेस्ट ऑफ 7 की सीरीज है.
हाँ, बेस्ट ऑफ 7
पाकिस्तान जीत जाएगा.
अच्छा,
सीरीज पाकिस्तान जीतेगा.
अच्छा जी.
हाँ, आज तो जरा
ऐसी फ्रेंडली था,
फ्रेंडली मैच था ना आज.
अच्छा अच्छा अच्छा.
फिर भी आपकी 4 बॉलों पे, यू नेवर नो. मगर
तो उन 4 बॉलों पे 4 चौके मारेगा ना, हाँ, वो जीतेगा.
नहीं, जो पहले बैटिंग करेगा उसका चांस जीतने का कम है.
अच्छा अच्छा अच्छा.
क्योंकि दूसरे को टारगेट मिल जाएगा ना, दे कैन सी एंड प्ले अकॉर्डिंगली.
अच्छा,
मगर आज हमारे यू नो व्हाट, कुछ एक आध कैच वैच भी छूट गया, ऐसे उधर हो गया. फील्डिंग भी तो थोड़ी सी हमारी
ढीली थी,
ढीली थी.
और आपको पायशा ज्यादा खाली होंगे,
पायशा ज्यादा खाली. कराची की न्यारी शारी
खाई, न्यारी शारी खाई तो अब हिला नहीं जा रहा था.
मगर नॉट टू वरी अबाउट इट.
वैसे आपने वो वीडियो देखी है, कितनी प्यारी वीडियो है पाकिस्तान की और इनकी, ये जो इंग्लैंड के प्लेयर्स हैं बैठे हुए पाकिस्तानी खाना एंजॉय कर रहे हैं, उनको इतने मजे आ रहे हैं.
We gotta go.
Thank you very much. I'll see you tomorrow.
Thank you so much. Exclusive interview coming up right now, 6:30 pe. With Pakistan's ex-army chief, retired General Mirza Aslam Beg Saab. 30 years in on a koi interview in India. This is the first exclusive interview to E Awaz. E Awaz ko de rahe hain ye. Aur yahan par jinaab, thank you so much to Samiullah Malik Saab. जो सभी लोग मलिक साहब पाकिस्तान गए हुए हैं, वहां पर इन्होंने इनसे इंटरव्यू लिया है ऑन बिहाफ ऑफ रेडियो साजो आवाज एंड ई आवाज टीवी. तो कुछ स्पॉन्सर्स के पैगाम, तो उसके फौरी बाद 6:30 पे आप ये इंटरव्यू देख सकेंगे.
Family is everything, and no matter where they are in the world, connecting with them just got a little easier. Now when you send a CIBC Global Money Transfer, loved ones abroad can pick it up in cash the same day at their local MoneyGram location. And with no transfer fee, you'll have more to share. It's the perfect way to help them achieve their goals. With a CIBC Global Money Transfer, family is never far away. Conditions and CIBC foreign exchange rates apply. Visit cibc.com/cashpickup.
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहेंगे।
SNS Lawyers को इन सारे सवालों के जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही SNS Lawyers नूं कॉल करो 416-655-2000।
تاریخ اور لیجنڈ ہمارے ماضی کی کہانی کو جوڑتے ہیں، جب دونوں فن اور تخیل کی کشمکش میں شامل ہوتے ہیں تو اس عظیم معجزاتی خداداد سرزمین پاکستان کی روح اس کے تمام تر حسن و جمال میں ظاہر ہوتی ہے۔ اس انتہائی پاکیزہ اور اجلی تصویر میں ہماری فاش غلطیوں کے وہ دھبے نمایاں نظر آنے شروع ہو جاتے ہیں جن کی وجہ سے یہ ملک دو لخت ہوا اور ہم نے ابھی تک اس سے کوئی سبق حاصل نہیں کیا۔ 30 سال بعد پہلی مرتبہ پاک فوج کے سابق سپہ سالار مرزا اسلم بیگ صاحب کی زبانی خوفناک اور لرزہ خیز انکشافات سنیے۔
اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، بما تقولون ما لا تفعلون، صدق اللہ علی العظیم، رب اشرح لی صدری یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربنا تقبل منا انک انت السمیع العلیم، آمین یا رب العالمین۔ ناظرین اکرام، میں ہوں سمیع الملک، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ٹورنٹو کینیڈا کے مشہور زمانہ ریڈیو اور ٹی وی چینل ای آواز کی سی او آخر مظفر صاحبہ نے دراصل یہ پروگرام کرنا تھا، لیکن کچھ ناگزیر مصروفیات کی بنا پہ وہ یہاں تشریف نہیں لا سکی ہیں، اور یہ ذمہ داری میرے ناتواں خدمت پہ آئی اور مجھے پھر برطانیہ سے براہ راست جج صاحب کی خدمت میں حاضر ہونا پڑا۔ آپ سب جانتے ہیں کہ اگر ہم اپنے حال میں اپنے ماضی کی طرف ان چیزوں کو نہ دوہرائیں تو مستقبل کی تاریخ کا نقشہ درست نہیں سمجھا جا سکتا۔ میری بڑی خوش نصیبی ہے کہ آج میں آپ کے پاس ہوں، اور آپ کے سینے میں کیونکہ اس ملک کی بڑی قیمتی تاریخ موجود ہے، اور ہم جیسے جو تاریخ کے طالب علم ہیں ان کی یہ شریف خواہش ہے کہ آپ سے رہنمائی حاصل کی جائے، اور کیونکہ اس وقت زمانہ بہت بدل چکا ہے، لیکن یوں لگتا ہے کہ جیسے جو کالم آپ نے آج سے 30 سال پہلے لکھے تھے، ایسا لگتا ہے کہ جیسے آج ہی آپ نے ان کو دوبارہ لکھا ہے۔ آپ کی وہ یعنی اس میں بصری جو طاقت ہے اس میں ایسا معلوم ہوتا ہے۔ میں اپنے ناظرین کے لیے آپ کا مخصوص ایک تعارف دینا چاہتا ہوں، کیونکہ ایک جو نوجوان نسل ہے جو آج 25 سے 30 سال کی ہے، یہ ان کے لیے ہوگا۔ ہم جیسے لوگ تو ہم سب جانتے ہیں آپ کی ساری طبیعت کا تجربہ ہے۔ جنرل صاحب 2 اگست 1931 کو پیدا ہوئے، یعنی اس حوالے سے آپ موجودہ پاکستان سے 20 سال بڑے ہیں۔
بتائیے،
2 اگست 1931 کو پیدا ہوئے آپ۔ آپ کی جو کتاب ہے سوانحوری، اس میں نے یہی تاریخ پر آج دیکھی جو قدر صاحب نے آپ کا آپ سے پوچھ کے لکھا۔
مجھے ایکچولی یہ آپ لکھنا چاہیں گے
تو اس حوالے سے موجودہ پاکستان سے، اس حوالے سے موجودہ پاکستان سے آپ 20 سال بڑے ہیں الحمدللہ۔ اس لیے کہ یہ میں نے اس لیے کہا کہ موجودہ پاکستان سے 20 سال بڑے ہیں کہ آپ کی گہری نظر سے ہم ذرا استفادہ کر سکتے ہیں ان پاکستان کے بننے کے حالات کا بھی اس حوالے سے، اس لیے میں نے یہ مینشن کیا ہے۔
میری ایکچوئل برتھ ڈے 15 فروری 1928۔
اچھا ماشاء اللہ، یہ میری بڑی خوش نصیبی ہے ناظرین کے آج ہر حوالے سے تاریخ پیدائش کو کیا فرمایا ہے۔ آپ اعظم گڑھ یو پی کے ایک معزز گھرانے میں پیدا ہوئے، ہمارے بڑوں کی طرح آپ نے بھی غلام ملک میں پہلا سانس لیا, برٹش دور حکومت تھا اس وقت. پھر آپ جوانی میں ہجرت کر کے پاکستان تشریف لے آئے. اس حوالے سے میں آپ نے ابھی جو تاریخ پیدائش بتائی ہے اس حوالے سے پھر آپ جو ہے یہ 23 سال پاکستان سے بڑے ہیں, تو گویا آپ کے تجربے سے مزید فائدہ اٹھایا جا سکتا ہے, اس ان حالات کے بارے میں پوچھا جا سکتا ہے.
اس وقت یہاں پہ میں رکنا چاہوں گا, یہی وجہ ہے کہ میں واحد جنرل ہوں یا شاید اکیلا پاکستانی ہوں کہ پاکستان بننے سے پہلے میں پاکستان تحریک کا پورا کارکن تھا. جی, پاکستان بننے کے بعد میں وہ تحریک کو ایک مقام پہ لے آیا اور پھر پاکستان آ گیا 1949 میں.
بہت شکریہ, آپ نے میرے اگلے سوال کی طرف سے پہلے آپ نے جواب دے دیا. یو ریڈ مائی مائنڈ. آپ اعظم گڑھ یوپی کے ایک مزید گھر میں آپ نے آنکھ کھولی اور ہمارے بڑوں کی طرح انہوں نے بھی ایک غلام روپ میں پہلا سانس لیا. آپ جوان میں ہجرت کر کے پاکستان تشریف لے آئے اور 1950 میں پاکستان ملٹری اکیڈمی کابل کے چھٹے کورس میں آپ نے شمولیت اختیار کروائی. 1952 میں بلوچ رجمنٹ میں بطور انفینٹری افسر کمیشن ملا, اسپیشل سروسز گروپ میں شامل رہ کر فوجی خدمات انجام دی. 1962 میں اسٹاف کالج کوٹا سے گریجویشن کی. یہ پاکستانی فوج کے پہلے سربراہ تھے جن کا تعلق نہ صرف کارکول جنریشن سے تھا بلکہ ایس ایس جی کمانڈو بھی تھے. انہیں تھنک جنرل کمانڈر بھی کہا جاتا تھا. نیشنل ڈیفینس یونیورسٹی میں دوران ملازمت اور بعض عسکری علوم پڑھاتے رہے. ان کے بارے میں یہ بھی مشہور ہے کہ جب 1989 میں جی او سی 14 بھیڑ گزرنے والے تھے تو یہ بھٹو کی پھانسی کی سزا پر عمل درآمد کے حق میں نہیں تھے. چنانچہ انہیں کچھ عرصے بعد فیلڈ سے بلا کر کراچی جی ایچ کیو میں تعینات کر دیا, جنرل کرسی میں بٹھا دیا گیا اور 5 برس بعد پشاور کور کی کمان دی گئی. 1986 میں آرمی کو پشاور کا کمانڈر مقرر کیا گیا. مارچ 1987 میں ان کو ترقی دے کر جنرل بنا دیا گیا. جنرل خالد محمود عارف کی جگہ وائس چیف آف آرمی اسٹاف بنایا گیا. جنرل عارف کے ساتھ جنرل رحیم الدین خان بھی ریٹائرمنٹ چلے گئے, جن کی جگہ تینوں افواج کا مشترکہ چیف جنرل اختر زمان بنایا گیا. اس وقت جنرل ضیاء الحق صاحب صدر مملکت کے علاوہ چیف آف آرمی اسٹاف بھی تھے. 17 اگست 1988 کو جنرل ضیاء الحق صاحب کا طیارہ حادثے کا جب شکار ہوا تو اعظم گڑھ یو پی کے یہ ہاکی کے پلیئر اپنے پیشروں کی طرح وائس چیف آف اسٹاف کی حیثیت سے ریٹائر ہو جا چکے ہوتے, لیکن رب کریم نے پاکستان کی اس مشکل گھڑی میں پاک فوج کی سربراہی کی عظیم ذمہ داری کے لیے آپ کو چن لیا تھا. یہ ہے ہمارے مختصر تعارف چیف آرمی اسٹاف جنرل مرزا اسد بیگ صاحب کا. مقصد سنبھالتے ہی جنرل بیگ صاحب نے فوج کے بنیادی عسکری نظری میں جدید فوجی اور علاقائی صورتحال کے تناظر میں ترمیمات پر زور دیا اور ترمیم شدہ ڈاکٹرائن کی عملی فاقیت کو ضرب مومنٹ جیسی بڑی جنگی مشقوں کے ذریعے رکھا گیا. جب آپ چیف آف آرمی اسٹاف بنے تو امریکی فوجی حلقے ان کی صلاحیتوں کے مترف تو تھے, لیکن ان کی رائے یہ تھی کہ من موجی ہیں اور ان کے دماغ کو پڑھنا آسان نہیں. یہ ایک امریکن کی کتاب میں پڑھ رہا تھا, اس میں سے یہ فکرہ میں نے یہ لیا ہے.
نہیں, ٹھہر جائیے یہاں پہ. مجھے خصوصی حیثیت حاصل ہے کہ میں واحد پاکستان اور امریکہ جنرل ہوں کہ جو پاکستان بننے سے پہلے پاکستان کی تحریک آزادی میں بھرپور شامل تھا. میں 1945 میں نے میٹرک کیا اور اپنے شہر کی مسلم اسٹوڈنٹ فیڈریشن کا میں پریزیڈنٹ بنا. وہاں میں نے پاکستان کی تحریک بھرپور طریقے سے لانچ کی. ایک واقعہ میں آپ کو بتا دوں, 1946 میں ہم نے اس شہر میں کہ جہاں مسلمان صرف 11% تھے, مسلم اسٹوڈنٹ فیڈریشن کو اتنا متحرک کر لیا تھا کہ ہماری تقریباً 11,000 نفری تھی, ممبرشپ تھی. اعظم گڑھ, گورکھپور, بلیا, یہ تین اضلاع کے مسلمان مسلم اسٹوڈنٹ فیڈریشن بھی شامل تھے. یہ میں سمجھتا ہوں کہ انڈیوائڈیڈ انڈیا کی وہ پابوش سے جو پاکستان میں نہیں ہے سب سے بڑی مسلم اسٹوڈنٹ فیڈریشن کی تنظیم تھی علی گڑھ مسلم اسٹوڈنٹ کے بعد اعظم گڑھ. 11,000 میرے ممبر تھے
ماشاءاللہ.
اور وہاں پہ ہم نے 1946 میں سردار عبدالرب نشتر کو, چودھری خلیق الزمان صاحب کو, بی اما کو دعوت دی, وہ آئے. اور جب ہمارا جلوس نکلا ہے شہر میں تو دہشت سے دکانیں بند ہو گئیں, گھر بند ہو گئے کہ اتنے مسلمان آ کہاں سے گئے. پھر ہم نے کالج کے گراؤنڈ میں جلسہ کیا, اور اس جلسے کی جو خصوصیت تھی وہ یہ تھی کہ ہم نے پاکستان کا جھنڈا بنایا. کاش کی میں وہ جھنڈا آپ کو پیش کر سکتا, میں اپنے ساتھ لایا تھا مگر کچھ حالات کے تحت وہ مجھے ضائع ہو گیا. ہم نے بی اما کو ان سے درخواست کی کہ آپ آئیے, یہ آپ کے ہاتھوں یہ جھنڈا بلند ہوگا. وہ آئیں, انہوں نے کالج گراؤنڈ پہ پاکستان کا جھنڈا بلند کیا اور مختصر سی تقریر کی. انہوں نے کہا میرے بچوں, میرے کمزور ہاتھوں نے یہ جھنڈا اٹھایا, اب ضرورت ہے کہ تمہارے مضبوط ہاتھوں میں یہ جھنڈا رہے, کبھی نیچے مت آنے دینا. اس قسم کا میں نے پاس رکھا ساری زندگی.
ماشاءاللہ, مجھے اس بات کا بڑا فخر ہے الحمدللہ. اور میں اپنے ادارے ای آواز کی طرح اور پورے ادارے کی طرف سے اور بالخصوص جناب جنرل غلام مصطفیٰ صاحب کی طرف سے آپ کا ازحد مشکور و ممنون ہوں کہ آپ نے اس پیڑا سالی میں بھی ہمیں ایسا وقت دیا کہ جس سے ہم جیسے دعاؤں سے لوگ ہیں آپ کی استفادہ حاصل کریں گے. اور آپ یقین کیجئے, آپ میری ساری گفتگو آپ کو بطور ایک یعنی جو آپ نے تعریف بتائی جھنڈے کی, میں کچھ دیکھ رہا ہوں, میں آپ وہی جو جھنڈا جو ضائع ہو گیا ہے میں سمجھتا ہوں آپ کی صورت میں ہمارے سامنے موجود ہے. میں اسی حوالے سے آپ سے بات چیت کروں گا ان شاء اللہ. میری کوشش ہوگی کہ تاریخ میں ان نازک اور حساس اور عام واقعات کے بارے میں آپ کی جو گہری نظر ہے اس سے بھی استفادہ کیا جائے. زیادہ میرا پہلا سوال آپ سے یہ ہوگا کہ گزشتہ 75 سال کی تاریخ کے آپ امین ہیں, کئی تالے آزما یہاں ہیں جنہیں کہا غلام عزیز ہم وطن کہیں کہ انہوں نے اقتدار سنبھالا, اس ملک کے پھر سیاست شاید کے وہ مالک بن گئے اور شاید آواز تک اس وقت تک وہ اس ملک کے اوپر ان کی حکومت رہی جب تک کہ قدرت کی طرف سے انہیں واپس نہیں بلا لیا گیا. لیکن آپ نے تو اس کی روایت ہی بدل ڈالی. ان کے پاس تو جو پہلے جو تھے آپ سے پہلے جو فوجی سربراہ آئے ان کے پاس تو کوئی وجوہات ایسی نہیں تھی, لیکن آپ کے پاس تو تھالی میں رکھ کے ساری چیزیں موجود تھیں. جب ضیاء الحق صاحب کا طیارہ حادثے کا شکار ہوا, جب آپ نے جہاز میں بیٹھ کے بہادر سے نصیحت کر کے آئے تو آپ کو اپنے جہاز میں اطلاع ملی کہ ان کا طیارہ جو ہے وہ حادثے کا شکار ہو گیا ہے, تو آپ کے لیے تو کوئی مشکل نہیں تھا کہ آپ ملک میں ماشاءاللہ لگا دیتے اور ساری قوم آپ کو مان بھی لیتی اور ضرورت بھی ہوتی تھی, فوج کا ایک بہت بڑا نقصان بھی ہو گیا تھا. لیکن اس موقع پہ آپ نے ان تالا آزماؤں کے ہٹ کے آپ نے ایک نئی روایت ڈالی, حالانکہ آپ بھی فوجی جنرل تھے, اس میں کچھ روشنی ڈالی.
نہیں, میں نے اس پہ تفصیل سے اپنی کتاب میں بھی لکھا ہے کہ جب میں اپنا وطن چھوڑ کر کے پاکستان آ رہا تھا 1949 میں, تو ظاہر ہے کہ میں رنجیدہ تھا, میرے ہزاروں فالوور تھے وہاں پہ مسلم اسٹوڈنٹ فیڈریشن کے, میرے دوست احباب, میرے بزرگ, تو ظاہر ہے کہ میں رنجیدہ تھا. میرے والد نے دیکھا تو مجھے بلایا, میری پیشانی پہ بوسہ دیا, کہنے کہ دیکھو بیٹا اب تم جا رہے ہو اپنی نئی منزل کی طرف, پاکستان تمہارا خواب تھا اب وہ خواب پورا ہو چکا ہے, تمہاری ذمہ داریاں بہت زیادہ ہوں گی, تمہارا مستقبل کیا ہے وہ اللہ جانتا ہے, لیکن چند اصول ہیں جن کو ذہن میں رکھنا. انہوں نے وہیں کھڑے ہوئے مجھے بتایا کہ نماز قائم رکھنا, رزق حلال کھانا, حقدار کو حق دینا, یہ تین باتیں انہوں نے مجھے بتائی. نماز قائم رکھنا, رزق حلال کھانا, حقدار کو حق دینا. اور جب میں پاکستان آیا اور اللہ نے مجھے کہاں سے کہاں پہنچا دیا تو پھر ہمیشہ میں نے ان تین باتوں کا خیال رکھا ہے.
بہت شکریہ.
اور یہی وہ بات تھی, اقتدار کا حق کس کا تھا؟
چلیے میں اسی وجہ سے افسوس کر لیتا ہوں. اس وقت قائم مقام صدر غلام اسحاق خان صاحب.
نہیں, میں اقتدار تو میرے پیروں میں اللہ نے ڈال دیا تھا. میں چاہتا تو اٹھا لے گا, لیکن میرے والد کے الفاظ کے حقدار کو حق دینا. اقتدار ملک کا کوٹ تمہارا حق نہیں ہے, اس پہ پاکستان کے عوام اس کے حقدار ہیں. اور ایک لمحے کے لیے بھی میرے دل میں یہ بات نہیں آئی کہ میں اقتدار کو سنبھالوں. تو سب سے پہلے جو میں نے قدم اٹھایا, جب میں جہاز ہی میں تھا تو میں نے نیول چیف ایئر چیف کو بلایا, اپنے ڈی جی ان کو بلایا, جنرل حمید گل کو بلایا. تو بیٹھ کے کہ ہم نے سب سے متفقہ یہ فیصلہ کیا کہ ہمیں اپنی ذمہ داریاں اپنے سر پہ نہیں لینی, جس کا حق ہے جو ہمارے پاکستان کا قانون ہے اس کے مطابق ہمیں عمل کرنا ہے. یعنی چند منٹ کے اندر ہم نے یہ فیصلہ کر لیا. ابو غلام اسحاق صاحب کو بلایا اور ان کو امانت جو تھی ہماری قوم کی ان کو ان کے ہاتھ میں دے دی.
جاوید صاحب کے زمانے میں غیر جماعتی انتخابات ہوتے رہے, لیکن جس طرح آپ نے ابھی فرمایا کہ آپ نے قائم مقام صدر غلام اسحاق خان صاحب کو بلا کے حوالے کر دیا, پھر آپ نے جماعتی بنیادوں پہ انتخاب کرنے کا فیصلہ کیا اور اس انتخابات کے نتیجے میں بینظیر بھٹو جو تھیں وہ اقتدار میں آ گئیں. لیکن تاریخ کے کچھ جو تجزیہ نگار ہیں وہ یہ بھی لکھتے ہیں کہ شاید ضیاء الحق صاحب کا ایک طویل عرصہ غیر جمہوری اقدار کہہ لیں یا غیر جماعتی بنیادوں پہ کہہ لیں تو وہ ہو سکتا ہے کہ وہ پوری مکمل جمہوریت جو ہے وہ قوم کے لیے زود حضر نہ ہوتی. تو آپ نے اس میں تھوڑا سا فیصلہ کیا وہاں پہ کچھ لوگوں نے, آپ اس کی تصدیق یا اس کی نفی فرمائے. میں اس لیے سوال کر رہا ہوں کہ آپ نے سوچا کہ شہر کی پوری مکمل جمہوریت جو ہے وہ زود حضر نہ ہو قوم کو, تو اس میں پھر تھوڑا سا آئی جی آئی کا پانی بھی ملا دیا گیا. کیا یہ درست ہے؟
نہیں جی, میرا سیاستدانوں سے کبھی کوئی تعلق نہیں رہا, دور رہا میں ان سے. اگر تھا بھی تو ہماری آئیش آئی ان کے ساتھ ضرور شامل رہی ہے, اور جو کچھ بھی ہوتا رہا ہے انہی کے ایما پہ ہوتا رہا ہے.
تو پھر کیا وجہ ہے کہ بینظیر صرف ڈھائی سال اپنا دور اقدار مکمل کر سکی, اس کے بعد پھر آئی جی آئی کی حکومت آ گئی؟
ایک ضرورت تھی, یعنی میرے پاس سوچ کا اختیار تھا کہ پیپل پارٹی کے مقابلے میں مسلم لیگ بالکل ڈاؤن ہو گئی تھی. تو یہ ہماری ذہن میں سوچ تھی, یعنی فوجی عسکری قیادت کے ذہن میں کہ مقابلہ تو ہونا, بس یہ بات تھی اور کوئی وجہ نہیں تھی. یہ پھر مسلم لیگ ہی آئی جی آئی نہیں بلکہ مسلم لیگ کو سپورٹ دی گئی, مسلم لیگ آئی جی آئی مل کے, تاکہ پیپل پارٹی کا مقابلہ کر سکے. جیسے آج ہے آپ یہ دیکھیں کیا ہے, آج عمران خان ہے, وہی جیتے گا, وہی الیکشن جیتے گا, تو مقابلہ ہونا چاہیے کہ نہیں؟ بغیر مقابلے کے اگر جیت گیا تو پھر بات بنتی نہیں ہے نا.
جی یہ فرمائیے کہ میں آپ کچھ تاریخی سوالات کی طرف بھی آنا چاہتا ہوں. آپ کے زمانے میں عراق پہ حملہ ہوا اور اس وقت آپ نے بڑے دبنگ لہجے میں امریکہ کی عراق پہ جو جارحیت تھی اس کی آپ نے مذمت کی, اور لیکن پاکستان کی حکومت جو تھی اس نے امریکہ کی حمایت کی, بلکہ گریز کیا. لیکن قوم نے اس وقت سیاسی حکومت کی حمایت کی بجائے وہ آپ کی حمایت کا اور آپ کے بیان کو زیادہ پسند کیا گیا قوم کے اندر, اس کی کوئی خاص وجہ؟
جی اس لیے کہ میرا تجربہ, میری سوچ, میری بصیرت یہ کہتی تھی کہ ابھی امریکہ عراق کو شہ دے رہا ہے, اور میرا یہ کہنا تھا جو کہ میں نے ایک کیبنٹ میٹنگ میں بھی کہا کہ امریکہ عراق کو ٹارگیٹ کرے گا, طریقہ کار کیا ہوگا وہ بھی میں نے بتایا تھا. میں نے کہا عراق کو یہ شہ دے گا کہ جاؤ کویت تمہارا علاقہ ہے فتح کر لو, اور صدام کو اتنی عقل نہیں ہے کہ اس کے پیچھے سازش کیا ہے. میں نے یہاں تک کہا تھا کہ جب صدام کویت پہ حملہ کر کے واپس آ رہا ہوگا تو اس کی فوج کھلے میدان میں ہوگی, ٹارگیٹ بن جائے گی, اور یہی کچھ ہوا کہ صدام جب کویت کو فتح کر کے واپس آ رہے تھے تو کھلے میدان میں امریکہ نے ایک ایک کر کے ایک ایک ٹینک, گاڑی, اے پی سی عراق کی تباہ کر دی.
یہ آپ کی عسکری, آپ کی عسکری جو تجربہ تھا اور جو مہارت تھی اس کا آپ نے بیان فرمایا, لیکن یہ بھی تو دیکھیں کہ اس زمانے میں پہلے ہی آپ کی جو حکومت, اس زمانے کی حکومت نواز شریف کی کے خلاف یہ بیان تھا, اس وقت یہ بھی اخبارات میں شائع کیا گیا یا کروایا گیا کہ آپ خفیہ طور پہ ایران کے جوہری پروگرام کی مدد فرما رہے ہیں, اور آپ سے ایک دفعہ سوال کیا گیا اس کے بارے میں تو آپ نے کہا کہ یہ اس کے اندر بھونڈا سوال ہے کہ اس کا میں جواب دینا بھی پسند نہیں کرتا.
آپ بھی یہی, آج بھی یہی
جی بالکل, میں آپ کی باتوں میں یقین کرتے ہیں, لیکن مجھ سے کہا گیا تھا کہ آپ سے آج پھر پوچھا جائے, میں لوگوں کی فرمائش پہ یہ میں بات آپ سے پوچھ رہا ہوں. لیکن یہ بھی یعنی سچ ہے کہ نواز شریف صاحب کو پتا چل گیا کہ آپ ان کے کام کے آدمی نہیں ہیں, اور انہوں نے کیا کیا کہ اخلاف توقع دو مہینے پہلے ہی آپ کے ریٹائرمنٹ سے پہلے ہی انہوں نے ایک نیا چیف کی تقرر بھی کر دی, تو اس کے پیچھے آپ کیا وجوہات سمجھ گئے؟
میں واقعہ بیان کر دوں؟
جی فرمائیے.
پتا نہیں کچھ سفارتی طرح کے اعتبار سے کچھ غلط ہو, مگر ضروری سمجھتا ہوں کہ جب ایران میں انقلاب مستحکم ہو گیا, حکومت قائم ہو گئی عراق اور ایران کی جنگ کے بعد, تو میرے پاس ایران کے ایک بڑے معتبر شخصیت آئے اور انہوں نے مجھ سے کہا کہ آپ ہمیں ایٹمی ٹیکنالوجی دے. میں نے کہا یہ کنٹرول تو میرے ہاتھ میں نہیں ہے, یہ تو بی بی کے ہاتھ میں ہے, پرائم منسٹر کے ہاتھ میں ہے, آپ ان سے بات کیجیے. وہاں سے بھی یہی جواب ملا, یہ کنٹرول تو میرے ہاتھ میں نہیں, یہ تو جنرل بیگ کے ہاتھ میں ہے. تو یہ جستجو اور یہ جد و جہد جو ہے ایرانیوں کی اس وقت سے تھی, اور ان میں بڑا حوصلہ ہے, بڑی صلاحیت ہے. میں یقین کے ساتھ کہتا ہوں کہ امریکہ کچھ بھی کہے باوجود تمام بندشوں کے انہوں نے بنا لیا ہے.
جی کیا آپ بتانا پسند فرمائیں گے کہ واقعی کنٹرول کس کے ہاتھ میں تھا؟
دیکھیے اس وقت نیوکلیئر کمانڈ اتھارٹی میں صرف چار پانچ بندے تھے, غلام اسحاق صاحب پرائم منسٹر, فائنانس منسٹر, فارن منسٹر, آرمی چیف, تمام فیصلے جو ہے اسی نیوکلیئر کمانڈ اتھارٹی کے تحت ہوتے تھے. تو ظاہر ہے کہ میں اگر کہہ دیتا کہ میں آپ کو یہ صلاحیت دوں گا تو کبھی ممکن نہیں تھا جب تک کہ یہ چاروں ممبر خود نہ کہتے. یہ ہمارا آج ہماری نیوکلیئر کمانڈ اتھارٹی آپ کو اندازہ ہے کتنی بڑی ہے
جی فرمائیے.
شاید بہتر جانا صاحب بتا سکیں. اس وقت صرف ہی ہم پانچ تھے, سارے فیصلے ہم کرتے تھے.
یعنی جو ہے صرف پانچ آدمیوں کے ہاتھ میں اس خطے کی قسمت تھی.
جی
اچھا آپ کی زندگی پر کرن اشفاق سین صاحب نے جو کتاب لکھی ہے اس کا عنوان رکھا ہے اقتداء کی مجبوریاں. میں جب یہ عنوان دیکھ رہا تھا تو مجھے بڑا عجیب یہ محسوس ہوا کہ یہ جو ہے مجبوری اقتداء کی مجبوری, یہ محاورے جو ہے جن زیادہ سب استعمال فرمایا کرتے تھے یا کوئی اور کرتے تھے. اقتداء تو جیسے آپ نے فرمایا آپ کے قبضے میں تھا, تو آپ کی تو اقتداء کی مجبوری نہیں تھی, یہ کباب کا نام کس نے رکھا؟
اس پہ میں دیکھیے میں کتاب میں بھی لکھا ہے کہ جانا جا جب اقتدار میں تھے تو ہم, میں اور میرے ساتھ جنرل حمید گل, وہ میرے ڈی جی ایم آئی تھے, بعد میں ڈی جی ایس آئی بنے, دو دفعہ ہم ان کے پاس گئے اور ان سے درخواست کی کہ بس اب بہت ہو چکا ہے. اس لیے کہ ایک دفعہ 1985 میں انہوں نے ہمیں اور جنرل حمید گل کو بلایا اور کہا کہ دیکھو اب کچھ میں چاہتا ہوں کہ کوئی سیاسی سیٹ اپ ملک کے اندر بنے. ہم نے کہا ٹھیک ہے ہمیں تھوڑا موقع دیں تاکہ ہم اسٹڈی کریں اور آپ کو اپنی سفارشات پیش کریں. ہم دونوں بیٹھ گئے اور پوری ایک اپریسیشن بنائی اور ان کے سامنے پیش ہوئے. اس کا جو بلواب یہ تھا جو ہم نے درخواست کی کہ سر بہت ہو چکا ہے, یہ 85 کا وقت تھا, اب آپ الیکشن کروائیں, ہینڈ اوور کر دیں اور تاریخ میں آپ کا نام جائے گا ایز اے بینیولنٹ ڈکٹیٹر جو کہ دنیا میں بہت کم ہے. تھوڑی دیر سوچتے رہے, چاہتے ہو کہ پھندا میرے گلے میں پھنسے؟ ہم خاموش ہو گئے. میں نے کہا کیا ہے؟ This was in 1985. 1988 جس سال ان کا انتقال ہوا ہے اس سال اپریل کے مہینے میں دوبارہ ہمیں بلایا اور پھر یہی بات کہی. ہم نے سب کچھ کرنے کے بعد ان کو کہا کہ سر آپ کو اللہ نے ایک موقع دیا تھا, ہم نے نہیں کیا 1985 میں, اب یہ وقت ہے کہ آپ الیکشن کروائیں, صاف ستھرا اور ہینڈ اوور کر دیں, الگ ہو جائے. تھوڑی دیر سوچتے رہے, کہتے ہیں بیگ صاحب, ہم سب کو آپ کو بھی اندازہ ہوگا کہ صاحب کہتے تھے کہ جنرل اسلم بیگ نہیں بیگ صاحب. بیگ صاحب اقتدار کی کچھ مجبوریاں ہوتی ہیں کہ اس وقت الیکشن کروانا اور ہینڈ اوور کرنا ممکن نہیں.
ممکن نہیں.
یہ اپریل تھا 1988 میں, اس سے چار ماہ بعد اللہ نے ان کو ان کے ہاتھوں اللہ نے فیصلہ کر دیا.
جیسے کہ میں نے انٹرویو کے شروع میں آپ سے یہ درخواست کی تھی کہ آپ کے بہت سی اس ملک کی تاریخ کے امین ہیں, میں آپ کو تھوڑا سا پیچھے اس لیے لے کے جانا چاہتا ہوں کہ ہم جیسے وہ لوگ جو کہ پاکستان جب ہجرت کی تو ہم نے اپنے بہت سے عزیزوں کو راستے میں شہید کروایا. مشرقی پنجاب اور کشمیر سے مہاجرین کی کثیر تعداد جو تھی وہ پاکستان کے لیے قربان ہو گئی. اگر آپ کو یاد ہو, آپ کو کتابوں کے مصنف بھی ہیں اور آپ کو آپ پہلے جنرل ہیں جن کو ایسے لوگوں بڑی دسترس بھی حاصل ہے. اگر آپ کو یاد ہو تو اس زمانے میں کے ایل گھابا, ایک بہت بڑے آئی ایس آئی آفیسر تھے ہندوستان کے, کنہیا لال گھابا, تو انہیں ایک کتاب لکھی مجبور پیسے وائس, جس کا ترجمہ ہوا اردو میں مجبور آوازیں. اس میں انہوں نے اس کتاب میں لکھا ہے کہ ان تحقیق کے لیے مقرر کیا گیا تھا, تحقیق کریں کہ کتنی پاکستانی خواتین جو ہیں وہ ہندوستان میں رہ گئی ہیں اور کتنی ہندوستان کی خواتین جو ہے وہ پاکستان میں رہ گئی ہیں, ان کی بازیابی کیسے ہو سکتی ہے. उन्होंने उस अपनी किताब में मशरी पंजाब के मुसलमानों की तबाही का जो हाल लिखा, उन्होंने कहा कि मैं लिखने से कासिर हूं, अब तक जो मेरे पास तादाद पहुंची है वो 8,000 कुओं से ज्यादा की है, जहां मुसलमान बच्चियों ने छलांगे लगा ली अपने सर बचाने के लिए और वो अट गई। इसके बावजूद मुझे अफसोस है कि मैं 30,000 मुसलमान बच्चियों को बाजियाब करने में नाकाम। तो गोया वो 30,000 बच्चियां भी मशरकी पंजाब में रह गई, और पता नहीं क्यामत के रोज हम कैसे जवाब देंगे जब वो अल्लाह के हुजूर हमारे गरीबान पकड़ के पूछेंगे कि ये हमें वहां छोड़ के क्यों आ गए। आपने उस माहौल में एक बहुत बड़ा कारनामा ये किया कि आपने पाकिस्तान का झंडा बनाया, अपने हाथों से उसे लहराया, पाकिस्तान के साथ आपकी ये बेपनाह मोहब्बत आपको भी तड़पाती होगी, हम तो आपके बाद की नस्ल हैं तो आपको भी किले ये तड़पाती होगी, मशरक पंजाब में रहने वाली हमारी वो बहनें। और वो पाकिस्तान जो दुर्लख्त होने जा रहा था, तो 1971 में आप ईस्ट पाकिस्तान में लेफ्टिनेंट कर्नल थे, आपने एक खत लिखा जनरल अब्दुल्ला न्याजी को और ऐसी ही बात कही जो आपने अभी फरमाई, आपने जनरल ज़ियाउल हक़ साहब से कहा था कि अब बस हो गया, अब आपका दाग है,